السلام علیکم، یہ وائس آف امریکہ واشنگٹن ہے پروگرام جہاں رنگ کے ساتھ میں ہوں اسد حسن اور پروڈیوسر ہیں اسفر امام۔ آج کے اس پروگرام میں جن موضوعات پہ ہم بات کریں گے، سب سے پہلے پاکستان کے اندر حکومت جب اپنی مدت پوری کرنے جا رہی ہے، نگران وزیر اعظم کے نام کا اعلان کر دیا گیا ہے، جسٹس ناصر الملک نگران وزیر اعظم نامزد ہوئے ہیں۔ پروگرام کے ہمارے دوسرے حصے میں ہم بات کریں گے پاکستان کے سابق انٹیلیجنس چیف آئی ایس آئی کے سربراہ جنرل اسد دورانی، ان کی متنازع کتاب جو انہوں نے بھارت کے سابق ہم منصب راہ کے سربراہ کے ساتھ مل کے لکھی، اس کے اوپر تنازعہ بدستور موجود ہے اور اب یہ معاملہ تھوڑا مزید سنجیدہ ہوتا نظر آتا ہے اور اب ان کی طلبی کی گئی ہے جنرل ہیڈ کوارٹر میں بھی۔ اس سے پہلے پارلیمانی کمیٹی کے سامنے وہ پیش ہوئے اور ان کا نام ای سی ایل میں ڈالنے کی ہدایت کی جا رہی ہے۔ تو ایسی کیا خلاف ورزیاں ہوئی ہیں جس کے سبب یہ ایک مشکل اور کڑا وقت ہے؟ پروگرام کا ہمارا تیسرا سیگمنٹ وہ فاٹا کے علاقوں کا، خیبر پختونخوا کے اندر انضمام، اس کے اوپر ہم بات کریں گے۔ انتظامیہ کے درمیان اس کے اوپر مشورے جاری ہیں حکام کے ساتھ، اور آخر میں سپورٹس لارڈز کے اندر ایک تاریخی فتح، پاکستان کی کرکٹ ٹیم کی سرفراز 11 کی یہ جیت، اس کا بھی ہم جائزہ لیں گے۔ وسیم باری صاحب سابق کپتان پاکستانی کرکٹ ٹیم کے اور محسن حسن خان فارمر کرکٹر اور فارمر کوچ، ان سے ہم بات کریں گے۔ تو چلتے ہیں پروگرام کے پہلے حصے کی جانب۔ جسٹس ناصر الملک صاحب، ان کو پاکستان کا نگران وزیر اعظم 2018 کے لیے جو الیکشنز ہوں گے اس کے لیے ان کو نامزد کر دیا گیا ہے۔ حکومت اور حزب اختلاف دونوں نے اس نام پہ اتفاق کیا ہے۔ نگران وزیر اعظم کے نام کا اعلان شاہد خاقان عباسی نے کیا، جو کہ ذات خود وزیر اعظم ہے، اور قومی اسمبلی میں قائد حزب اختلاف سید خورشید شاہ نے مل کر پیل کو پارلیمنٹ ہاؤس میں ایک پریس کانفرنس میں اس نام کا اعلان کیا۔ پریس کانفرنس میں قومی اسمبلی کے اسپیکر سردار ایاز صادق بھی موجود ہیں۔ تینوں رہنماؤں نے اتفاق کی رائے سے نگران وزیر اعظم کی نامزدگی کی توثیق کی، اس کو خوش آئند قرار دیا اور امید ظاہر کی کہ وہ ملک میں شفاف انتخابات کرانے میں کامیاب ہوں گے۔ اور کافی یہ کنسلٹیشنز ہوتی رہی ہیں، کئی نام گردش جو کرتے رہے ہیں، اس میں یہ نام بھی شامل تھا جسٹس ناصر الملک صاحب کا۔ اور جسٹس ناصر الملک صاحب کی جو مختصراً ایک پروفائل ہے، وہ کچھ وقت کے لیے ایک قائم مقام چیف الیکشن کمشنر بھی رہے ہیں۔ سو بہت سارے لوگوں کا خیال یہ ہے کہ چونکہ وہ الیکشن کمیشن کے معاملات کو بھی سمجھتے ہیں، سو الیکشن کمیشن کو امپاور کرنے میں اور ایک شفاف، غیر جانبدار اور ایسا انتخاب جس کے اوپر کم از کم سوالات اٹھائے جا سکیں، اس کے انعقاد میں وہ ایک مؤثر کردار ادا کر سکتے ہیں۔ تینوں بڑی سیاسی جماعتوں کا کم و بیش اس کے اوپر اتحاد ہے پاکستان کے اندر۔ باقی صوبائی وزرائے اعلیٰ کا نام بھی گریجولی سامنے آ رہا ہے، خیبر پختونخوا سے بھی اور پنجاب سے بھی یہ نام متفقہ طور پہ سامنے آ چکے ہیں۔ سندھ اور بلوچستان میں ابھی نگران سیٹ اپ کا سامنے آنا باقی ہے۔ سو بات ہم کرتے ہیں کہ بنیادی طور پہ نگران حکومت یا نگران سیٹ اپ یا نگران وزیر اعظم، جس کے اوپر اتنی لمبی چوڑی باتیں کی گئی ہیں، لمبے چوڑے انالیسز ہوتے رہے ہیں، آخر ان کی پاورز، ان کے اختیارات ہوتے کتنے ہیں، اور یہ کہ پاکستان کے اندر انتخابات کے علاوہ ان کی کیا رسپانسبلٹیز ہیں، کیا ایسی ایمرجنسیز ہو سکتی ہیں جس میں کیا امکانات ہیں کہ یہ دورانیہ جو ہے وہ تھوڑا وسعت بھی اختیار کر لے۔ کل 55 دن تقریباً ملے ہیں اس حکومت کو، کیونکہ 25 جولائی کو انتخابات کے انعقاد کا اعلان پہلے ہی صدر مملکت کی جانب سے کر دیا گیا ہے۔ سو انالیسز ہم لیں گے، ہمیں جوائن کریں گے اس سیگمنٹ کے اندر سیدہ عابدہ حسین صاحبہ، سینئر پولیٹیشین ہیں، فارمر فیڈرل منسٹر ہیں، اور اس کے ساتھ ساتھ وہ امریکہ کے اندر پاکستان کی سفیر بھی رہ چکی ہیں۔ اسی سیگمنٹ میں ہمارے ساتھ ہوں گے اس پہ بات چیت کرنے کے لیے جناب ایس ایم ظفر صاحب، ممتاز قانون دان ہیں اور سینیٹر ہیں، پاکستان مسلم لیگ قائد اعظم سے ان کا تعلق ہے، وہ ہمارے ساتھ ہوں گے۔ اور ہماری ساتھی یاسمین جمیل نے کچھ دیر پہلے جو بات کی ہے دو بڑے پینلسٹ سے، ان کی گفتگو ہم آپ کو سنائیں گے۔ احمد بلال محبوب صاحب بیٹھے ہیں پاکستان انسٹیٹیوٹ آف لیجسلیٹو ڈیولپمنٹ اینڈ ٹرانسپیرنسی کے، اور منیر احمد ایک فارمر اٹارنی جنرل اور فارمر پریزیڈنٹ سپریم کورٹ بار ایسوسی ایشن، ان کا نقطۂ نظر بھی اس ایشو پہ سنوائیں گے۔ ہمارا رابطہ ہو گیا جناب سینیٹر ایس ایم ظفر صاحب سے، ممتاز قانون دان ہیں اور قانون ساز بھی ہیں۔ بہت شکریہ سینیٹر ایس ایم ظفر صاحب۔ جی سینیٹر ایس ایم ظفر صاحب، آپ مجھے سن سکتے ہیں؟ جی السلام علیکم ایس ایم ظفر صاحب، آپ تک میری آواز پہنچ رہی ہے؟ جی ایس ایم ظفر صاحب، کیا آپ مجھے سن پا رہے ہیں؟ جی میری آواز ان تک پہنچ پا رہی ہے، لیکن کسی وجہ سے ان की बात जो है वो स्टूडियो में जो है वो ट्रांसफ़र नहीं हो पा रही है। सो हमारे प्रोड्यूसर इन तकनीकी वजूहात को देख रहे हैं। होपफुली हम ये मसला जल्द ख़त्म करने में कामयाब होंगे और वो हमारे साथ होंगे। हम उनका ज़रा एनालिसिस लेते हैं। बहुत सीनियर कानूनदान हैं, कानून साज हैं, कई हुकूमतें बनती जाती देख चुके हैं और ख़ास तौर पर निगरान हुकूमत की जो ज़िम्मेदारियाँ हैं उस रेफरेंस में बहुत बेहतर अंदाज में बात कर सकते हैं। जनाब एस एम ज़फ़र साहब आप हमारे साथ हैं? जी एस एम ज़फ़र साहब आप मुझे सुन सकते हैं? नो no. उनकी आवाज़ हम तक नहीं सुनवाते हैं अपने सामीन को। हम एक एनालिसिस सुनवाते हैं अहमद बिलाल महबूब साहब का, हेड हैं पाकिस्तान इंस्टीट्यूट ऑफ लेजिस्लेटिव डेवलपमेंट एंड ट्रांसपेरेंसी के। उनसे बात की यास्मीन जमील ने और यही पूछा है कि निगरान हुकूमत की बुनियादी आईनी जिम्मेदारियाँ क्या हैं, उनसे क्या तवक्कोआत रखी जाएँ। क्या कहते हैं अहमद बिलाल महबूब, आइए सुनते हैं।
देखिए ये अब हमारे जो इलेक्शन एक्ट 2017 है उसके तहत तो जो निगरान हुकूमत का रोल है, इख्तियारात हैं, उसके फंक्शंस हैं वो बहुत महदूद हो गए हैं। अब उनके सिर्फ जिम्मे ये काम है कि रोज़मर्रा के जो बहुत ही इंतहाई अहम काम हों उनको निपटाते रहें और इलेक्शन कमीशन की मदद करें इलेक्शन करवाने में। अब वो क्या मदद है, वो वही है जो इलेक्शन कमीशन उन्हें बताएगा कि हमें आपका ये मदद चाहिए, ये तआवुन चाहिए। तो पहले तो 2017 से पहले ये सूरत हाल ये थी कि ये कुछ थोड़ा सा गैर वाजे था। उसकी वजह से ख्याल किया जाता था कि केयरटेकर गवर्नमेंट के पास वो तमाम इख्तियारात हैं जो आम हुकूमत के पास होते हैं, लेकिन अब चूंकि ये बड़ी वजाहत से आ गए हैं कि वो सरकारी मुलाजमीन का ट्रांसफर भी नहीं कर सकते इलेक्शन कमीशन की मंजूरी के बगैर, तो अब इलेक्शन ये निगरान हुकूमत एक बड़ी रस्मी सी कार्रवाई रह गई है। अब आपने जस्टिस नासिर मुल्क साहब की जो बात की थी, मैं समझता हूँ उनके आने से एक अखलाकी हैसियत इसका एक स्ट्रेचर पैदा हो गया है निगरान हुकूमत का। एक आम आदमी अगर आता तो शायद चूंकि कानून के अंदर उसकी कोई ज्यादा वैसे भी फंक्शन नहीं है तो उसकी कोई हैसियत ना होती, लेकिन नासिर मुल्क साहब चूंकि मुल्क के साबिक चीफ जस्टिस भी रहे हैं, उनकी शोहरत ऐसी है कि वो एक ज्ञानकार और न्यूट्रल और इम्पार्शल और काबिल शख्स की हैसियत से जाने जाते हैं। तो अब अगर वो केयरटेकर प्राइम मिनिस्टर होंगे तो वो अगर किसी चीज़ के बारे में कोई तबसरा करेंगे या राय देंगे तो वो फिर कानून के दायरे में नहीं देखी जाएगी, उसकी वैसे भी एक हैसियत होगी। तो मैं समझता हूँ कि उनकी जो क्रेडिबिलिटी का हैसियत है वो बहुत बढ़ जाएगी। तो इसलिए आपका सवाल ये था कि एमरजेंसी को हो जाए तो उससे डील करने के लिए वो किस हद तक अहल होंगे, तो मेरे ख्याल में इस लिहाज से चूंकि उनकी क्रेडिबिलिटी बहुत होगी और उनकी एक हैसियत है तमाम सियासी जमातों के नज़दीक, तो उनकी बहुत एक मौसर हैसियत होगी जो किसी भी आमतौर पर जो पिछले चंद दिनों में नाम लिए जा रहे थे उनके मुकाबले में ये कहीं ज़्यादा मौसर साबित होंगे, क्योंकि किसी भी सियासी
जवाब
के
इनके
ऊपर कोई एतराज़ नहीं उठाया।
जी सामिन, ये थे अहमद बिलाल महबूब साहब पाकिस्तान को हेड करते हैं पाकिस्तान इंस्टीट्यूट ऑफ लेजिस्लेटिव डेवलपमेंट एंड ट्रांसपेरेंसी को। सेनेटर एस एम ज़फ़र साहब से हमारा दोबारा रब्ता हो गया है। मुमताज़ कानूनदान हैं, मुमताज़ और सीनियर कानून साज हैं, वो हमारे साथ मौजूद हैं। बेहद शुक्रिया सेनेटर साहब आपने हमारे लिए वक्त निकाला। होपफुली हम आपको इस बार सुन पाएंगे। जी अस्सलाम वालेकुम।
वालेकुम सलाम
सर, कैसे मिजाज हैं? ये बताइएगा निगरान सेटअप का, निगरान वजीर आजम के नाम का ऐलान हो गया है, पाकिस्तान की कॉन्स्टिट्यूशन के अंदर आइन के अंदर निगरान हुकूमत कितनी अहम हुआ करती है और ख़ास तौर पर इलेक्शन के इनेकाद में इसकी क्या जिम्मेदारियां ख़ास तौर पर वजीर आजम के कंधों पर आती है जिसके लिए इतनी ले दे हुई है पाकिस्तान के अंदर सियासी जमातों के दरमियान, वजीर आजम और अपोजिशन लीडर के दरमियान जो सेशन हुए मुबाइसे हुए इसके ऊपर?
निगरान वजीर आजम का नाम तो ऐलान हो गया है और जिन साहब का नाम दिया गया है वो अच्छी शोहरत के मालिक हैं। अब तक उनके उनकी कार्रवाइयाँ जो रही हैं सुप्रीम कोर्ट में वो सब मुनासिब अंदाज से देखी जाती है, उनका एहतराम भी है। लेकिन मैं अपने तौर पर आपसे अर्ज करूँ कि मुझे ये जो निज़ाम में इजाफा किया गया है कि प्राइम मिनिस्टर इंटरिम बनाया जाएगा जिसको आप कहते हैं निगरान वजीर आजम, ये खुद निज़ाम निगरान वजीर आजम का निज़ाम गलत है। اس کی کوئی ضرورت نہیں ہوتی.
صحیح.
میرا نہیں خیال کہ دنیا کے اچھے ملکوں میں کہیں نظام موجود ہے.
بھارت میں بھی نہیں ہے.
دنیا میں نہیں.
جی
کہیں بھی نہیں ہے. یہ بلا وجہ اس بنا پر رکھا گیا تھا کہ شاید بہت ساری دھاندلی ہوتی ہے, الیکشن کمیشن اس پر قابو نہیں پا سکتا, اور جو حکومت موجود ہوتی ہے وہ اس پر اپنا اثر انداز ہونا شروع کر دیتی ہے. لیکن یہ علاج نہیں ہے, یہ آپ کہہ سکتے ہیں کہ ٹیمپرری علاج تھا جس کو اب تک ہمیں ختم کر دینا چاہیے تھا. اب اس کا دیکھیں, آئین کے مطابق اگر تو آئین میں ان کے اختیارات بہت محدود ہیں. یہ بجٹ نہیں بنوا سکتے, یہ بجٹ میں ترمیم نہیں کر سکتے, یہ پرانی پالیسیوں کو چھیڑ نہیں سکتے.
صحیح.
معاملہ پرانی پالیسیوں پر ہی چلے گا. آپ کے فورن افیئرز جو ہیں ان میں جو نئے واقعات آئیں گے اور کوئی مسئلے ان صورت حال ہوگی اس میں بھی ان کو پرانے جو کچھ اب تک کاروائی ہو چکی ہے اس کے پیش نظر
کچھ بڑا ایکشن نہیں لے سکتے. لیکن سینیٹر صاحب, اگر کوئی بڑی ہنگامی صورتحال ہو جاتی ہے, بڑے فیصلے کرنے پڑتے ہیں, پارلیمنٹ ایگزسٹ نہیں کرتی ہے, سو اس صورت میں نگران حکومت کا آخر مینڈیٹ کتنا ہے, کس حد تک وہ فیصلے کر سکتی ہے انتہائی کسی ہنگامی بحرانی صورتحال میں؟
اگر ایکشن دیکھا جائے کیا ہے ان کا مقصد, انتخابات کو اچھے طریقے سے بغیر کسی حکومت کے اثر کے اور الیکشن کمیشن کو پورے اختیار دیتے ہوئے کروا دینا, اور اس عرصے میں چونکہ یہ حاکم بھی ہوں گے, یہ وزیر اعظم انتظامات کر رہے ہوں گے, اس لیے ان کے اوپر ذمہ داری ہے کہ وہ حکومت کو بھی چلا کریں. ڈے ٹو ڈے افیئر پالیسیوں کی تبدیلی نہیں کر سکتے.
ڈے ٹو ڈے افیئر. لیکن اگر کوئی ہنگامی صورتحال ہو, دیکھیں پاکستان جس طرح کے ماحول میں پچھلے کئی برسوں سے ہے, ایک طرف بھارت ہے وہاں پہ تعلقات اچھے نہیں ہیں, ایک طرف افغانستان ہے, پھر امریکہ کے ساتھ آج کل تک, میں ایک ایزمپشنز ہے, ایک فرض کر رہا ہوں, اگر کوئی ایسی صورتحال بنتی ہے جس میں بڑے فیصلے کرنے پڑتے ہیں, سو اس حکومت کو کتنا مینڈیٹ ہوتا ہے؟
سر دیکھیں, اس موقع پر بیوروکریسی بہت آگے آ جائے گی, جو کچھ بھی کرے گی اس موقع بیوروکریسی کے سہارے سے وہ آگے فیصلے کر سکے گی, اور اگر بیوروکریسی بھی ان کی مدد نہ کر سکے تو مجھے خیال آتا ہے, اور میرا یہ سوچ وچار کرنے کے بعد آپ کو میں رائے دے رہا ہوں کہ پھر اس صورت میں یہ جو ایگزیکٹو باقی ہے بیوروکریسی کے بعد,
جی,
افواج پاکستان, ان کی طرف نظر کرنی پڑے گی ان کو, ایک لحاظ سے اپنی آئینی کمزوری کی وجہ سے ان کو اپنے اختیارات سے باہر جانا پڑے گا.
سو کیا کس طرح کے کردار کی ضرورت ہے کہ سیاست دان بذات خود ایک کریڈیبل انتخابات کرانے کے اہل ہوں؟ کوئی فرق نہ پڑتا ہو کہ حکومت میں ہیں یا نہیں ہیں, لیکن چونکہ ظاہر پولیس, انتظامیہ, مشینری کسی نہ کسی سطح پہ انتخابات کے نظام میں وہ شریک ہوتی ہے, تو اس وجہ سے پھر شک و شبہات بڑھ جاتے ہیں. سو کیا پاکستان 70 برسوں میں سیاسی جماعتیں, قائدین اپنا تشخص ایسا نہیں بنا سکے کہ وہ منصفانہ کردار ادا کر سکتے ہیں؟ ووٹ کو عزت دو کا نعرہ تو بہت ہے, لیکن ووٹ کی ٹرانسپیرنسی کا بلیو کسی کو نہیں ہے, تاکہ ان کے اپنے کولیگز کو نہیں ہے ایک دوسرے کے اوپر.
جی محترم, یہ دراصل آئینی تنقید ہے الیکشن کمیشن کی کمزوری پر.
صحیح.
پارلیمنٹ نے اس موقع پر, جو بھی پارلیمنٹ تھی, انہوں نے الیکشن کمیشن کی کمزوریوں کو سامنے رکھ کر اس پر ایک آئینی تنقید کی ہے, اور انہوں نے کہا اور نہیں کر سکتے, ہم ایک علیحدہ حکومت بنا لیتے ہیں.
صحیح.
اب اس سے نکلنا ضروری ہے.
بالکل, اب دیکھیں بھارت کے اندر بھارتیہ جنتا پارٹی ہے, اسی کی قیادت میں الیکشنز ہوں گے, وہ اپنی سیٹوں پہ بیٹھے ہوں گے, لوگ کنٹیسٹ کر رہے ہوں گے, فری اینڈ فیئر الیکشنز ہوتے ہیں, وہاں پہ اس طرح کی دھاندلی کے الزامات نہیں آتے جو پاکستان کے اندر ہیں, حالانکہ وہاں پہ تو ایمانداری کا دعویٰ بھی بہت زیادہ ہے, بلٹ ان دعوے بہت زیادہ ہیں, سو اس کو فیئر تو بنانا چاہیے.
سارے الیکشن کے الیکشن کمیشن کے پاس ہیں, یہ آگے اضافت کیا کریں گے.
صحیح. سو ابھی سر یہ بتائیں, الیکشن کمیشن کتنا امپاورڈ اور کتنا اہل ہے انتخابات 2018 کے لیے, کیونکہ کافی ایک ہیٹڈ انوائرمنٹ پہلے سے بن چکا ہے؟
اگر حکومت پرانی بھی رہتی اور مضبوط الیکشن کمیشن ہوتی تو وہ کہتے کہ آپ یہ کام نہ کریں, مداخلت نہ کریں. انہوں نے مداخلت نہیں کرنی, ان کو مداخلت کرنے سے روک سکتی تھی الیکشن کمیشن.
صحیح,
ان دونوں میں سے کون سا بہتر لگتا؟
لیکن سر آپ دیکھیں, الیکشن کمیشن اپنا تشخص جو ہے ایک انڈیپینڈنٹ الیکشن کمیشن آزاد خود مختار کے طور پہ قائم نہیں رکھ سکا. میں چھوٹی سی مثال دے رہا ہوں, 2013 کے انتخابات کے بعد تحریک انصاف کہتی ہے چار حلقے کھول دیں یا ان کو ری کاؤنٹ کریں, ٹھیک ہے. الیکشن کمیشن کہتا ہے جی نہیں جی اب ہم کھول بھی نہیں کر سکتے. کئی کئی جواز آتے ہیں, لیکن جب گورنمنٹ اتفاق کرتی ہے, نواز شریف صاحب بحیثیت وزیر اعظم اتفاق کرتے ہیں, تو الیکشن کمیشن بھی قائل ہو جاتا ہے. سو اس کا مطلب ہے کہ حکومت الیکشن کمیشن پہ اثر انداز تو ہو سکتی ہے.
اب آپ دیکھیں آئرنی, ایک عجیب و غریب صورتحال. الیکشن کمیشن کے ہیڈ بھی سپریم کورٹ کے ریٹائرڈ جج ہیں, نگران وزیر اعظم بھی سپریم کورٹ کے ریٹائرڈ جج ہیں. جو کام یہ کرنا چاہتے ہیں کیا وہ کام دوسرا نہیں کر سکتا؟ اگر ان میں فرق کیا ہوا دونوں میں؟
جی ہاں, حالانکہ انتظامی اہلیت ہونا بھی بہت ضروری ہے. تو کیا پھر اس اعتبار سے ہم کہہ سکتے ہیں کہ یہ سپریم کورٹ کی نگرانی انتخابات ہو رہے ہیں, چونکہ سپریم کورٹ کے ریٹائرڈ جج جو ہیں وہ الیکشن کمیشنر کمیشن کے سربراہ ہیں, نگران وزیر اعظم جو ہیں وہ ریٹائرڈ جج ہیں, تو کیا پھر یہ عدلیہ کے زیر انتظام ہو رہے ہیں؟
بہرحال اس سے ان معاملات سے نکلتے ہوئے میں یقینی طور پر دعا گو ہوں کہ ناصر الملک صاحب اپنے اس معاملے میں کامیاب ہو جائیں اور ہمارے بھائی ابراہیم جی کی طرح کہیں اس عہدے کی بنا پر ان پہ کوئی داغ نہ لگ جائے.
جی, اور آخری بات سر یہ پوچھنا چاہوں گا کہ چونکہ چیف الیکشن کمشنر کا بھی ان کو ایکسپیرینس ہے اس عہدے پہ فرائض انجام دینے کا, تو ناصر الملک صاحب اس ریفرنس میں آپ کی توقعات کیا ہیں؟ انتظامی ان کی اہلیت کس حد تک بہتر ہے؟
اب میری توقعات تو یہ ہیں کہ جتنے آفیسرز ہیں جو اپنے اپنے عہدے پر کام کر رہے ہیں, ناصر الملک صاحب اور ان کی نگران حکومت ان کی نگرانی کرے گی کہ وہ کوئی مداخلت نہ کریں.
اور یہ الیکشن کا عملہ, الیکشن مشینری, تبادلے, پوسٹنگ, ٹرانسفرز, اس ریفرنس میں کتنا اسٹرکٹ ہونے کی ضرورت ہے؟
اس میں یقینی طور پر تعاون کریں گے الیکشن کمیشن کے ساتھ آگے بڑھ کر.
صحیح, تو کیا یہ کر سکتے ہیں, ان کو کرنے چاہیے الیکشن آتے ہی, کیونکہ جو مشینری کسی بھی انتظامیہ کی اس وقت
آپ نے چونکہ سوال چاہیے کا کیا ہے, میں تو چاہوں گا کہ جب آئندہ پارلیمنٹ آئے تو جہاں اور ترمیم کرنی ہے اس کو بھی باہر نکال دیں, نگران حکومت کے تصور کو خارج کر دیں.
جی, یہ ایک بہتر نہیں چل رہا ہے. بے حد شکریہ سینیٹر ایس ایم ظفر صاحب, آپ نے ہمارے لیے وقت نکالا, آپ کا جی. اب ہم آپ کو سامعین گفتگو سناتے ہیں منیر ملک صاحب کی. منیر ملک سابق اٹارنی جنرل بھی ہیں پاکستان کے, سابق سربراہ ہیں پاکستان سپریم کورٹ بار ایسوسی ایشن کے. یاسمین جمیل نے کچھ دیر پہلے ان سے بات کی, جسٹس ناصر الملک صاحب, ان کے کریڈینشلز, ان کی پروفائل, ان کا کیریئر, اور پھر یہ کہ نگران حکومت سے توقعات, کئی حوالے سے تبادلہ خیال کیا, وہ کیا کہتے ہیں؟
نگراں وزیر اعظم یا نگراں حکومت کوئی ایسے قدم نہیں اٹھا سکتی جن کا غیر معمولی وہ قدم ہو, جن کا ڈے ٹو ڈے رننگ آف دی افیئرز آف دا گورنمنٹ اس سے تعلق نہ ہو. مثال کے طور پہ کوئی ایسا معاہدہ کر دیں جو پاکستان کو جو ہے لانگ ٹرم پہ بیسس پہ بائنڈ کرتا ہو, یا کوئی ایسی قانون سازی کریں جو جس کے دور رس نتائج ہوں. ان کا مینڈیٹ صرف یہ ہے کہ وہ الیکشن کمیشن کا ہاتھ بٹائے الیکشن کروانے میں, فری اینڈ فیئر الیکشن کروانے میں الیکشن کمیشن کا ہاتھ بٹائے, اس سے زیادہ اس کا کوئی فنکشن نہیں ہے, اور ڈے ٹو ڈے حکومت جو ہے اس کو چلائے. دیکھیں, یہ تو آئین کہتا ہے کہ الیکشن جو ہے 90 دن میں ہونے ہیں, اور الیکشن جو ہے 90 دن کے اندر ہوں گے. اگر کسی وجہ سے الیکشن 90 دن میں ہو نہیں پاتے تو اس میں تو میں سمجھتا ہوں نگراں وزیر اعظم کو بھی سپریم کورٹ سے رجوع کرنا پڑے گا کہ بھائی اب کیا کرنا ہے, اس مسئلے کا حل کیا ہے. جہاں تک اس نگراں وزیر اعظم کی اپنی شخصیت ہے, جسٹس سابق چیف جسٹس ناصر الملک, تو ان کی پوری عمر کی جج بننے سے پہلے کی جو ہے جمہوری جد و جہد رہی ہے. یہ پشاور ہائی کورٹ بار کے صدر ہوا کرتے تھے, وکلا تحریک کے ایک نمایاں کارکن ہوتے تھے, उस जमाने की। नासर मुल्क से ये कोई तवक्को ना रखे कि वो किसी गैर आइनी या कोई गैर जमहूरी कदम का हिस्सा बनेंगे। तो इसमें मैं समझता हूँ कि नासर मुल्क साहब का बड़ा वसी तजर्बा है, उनके क्रेडेंशियल्स बड़े साफ हैं, उनकी एक जमहूरी जद्दोजहद रही है। तो ये खदशा कि वो किसी ऐसे सिस्टम का पार्ट बनेंगे जिसमें एक टेक्नोक्रेट्स की हुकूमत आ जाए, या आइन का जो मैंडेट है कि 90 दिन में इलेक्शन हो उसको किसी तरह से तूल दें, मैं समझता हूँ कि नासर मुल्क ऐसी शख्सियत नहीं है।
जी सामिन, ये थे मुनीर मलिक साहब, फार्मर अटारनी जनरल। आज हमारी टेलीफोन लाइंस में मसाइल हैं, आपको मालूम है कि हमें बहुत मुश्किल हुई है एस एम जफर साहब से भी कनेक्ट करने में। सैयद आब्दा हुसैन साहबा ने इस सेगमेंट में हमें ज्वाइन करना था लेकिन उन तक भी हमारी आवाज़ नहीं पहुंच पा रही है। सो इसलिए इस सेगमेंट को हम वाइंड अप करने से पहले कॉल ले लेते हैं। शौकत अली अंजुम डारावाला से हमारे साथ हैं।
जी फरमाइए। बात दरअसल ये बड़ा खुशी की बात है, खुश रूपी से ये मामला तय पा गया, मतलब वजीर आजम वाला। बात दरअसल ये कि क्या ये सिटिंग गवर्नमेंट जैसे दूसरे मुल्कों में होता है वो इलेक्शन करवा देती है, क्या पाकिस्तान में क्यों नहीं ऐसा हो सकता, इसका मुझे जवाब चाहिए सर।
देखिए ये बात एस एम जफर साहब ने कही है, जाहिर है आपको हुकूमत को, हुक्मरानों को अपनी क्रेडिबिलिटी बेहतर करनी है, इसके साथ साथ इलेक्शन कमीशन को बहुत ज़्यादा ताकतवर बनाना है कि इंतखाबात के अंदर धांधली का इल्ज़ाम ना लग सके। धांधली का इल्ज़ाम लगता है तो ज़ाहिर है जो सिटिंग गवर्नमेंट होती है, और अगर फ़र्ज़ करें कि सिटिंग गवर्नमेंट जीती है तो ये कहेंगे धांधली करवाई है मशीनरी से, तो उन्हें अपने आप को इन चीज़ों से, इन तसुबात से, इन शकुशुबात से बहुत ऊपर लेके जाना है। और फिर इलेक्शन कमीशन इतना बाख्तियार हो और वो अपने एक्शंस लेता हुआ नज़र आए तो फिर ये सवालात उठेंगे ही नहीं। ये जवाब एस एम जफर साहब ऑलरेडी दे चुके हैं, बेहद शुक्रिया आपका। सामने एक ब्रेक हम लेते हैं, ब्रेक के बाद वापस आएंगे तो प्रोग्राम के अगले हिस्से पर हम बात करेंगे। ये वॉइस ऑफ अमेरिका वाशिंगटन है और प्रोग्राम आप सुन रहे हैं जहाँ रंग। एक ब्रेक, ब्रेक के बाद वापस आते हैं प्रोग्राम के।
जब रेडियो हो दूर और खबरें हो अहम, तो आइए हमारी वेबसाइट urduvoa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए। दिन भर की अहम शहर सुर्खियाँ, ताज़ा तरीन खबरें सब मिलते हैं urduvoa.com पर। अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बा कार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। इस पते को याद रखिए, www.urduvoa.com।
वॉइस ऑफ अमेरिका वाशिंगटन में प्रोग्राम जहां रंग में आपका खैर मकदम। मैं हूं असद हसन और प्रोड्यूसर असफर इमाम, और प्रोग्राम के इस हिस्से में हम बात करेंगे पाकिस्तान के अंदर जो आईनी और इस्लाह, सॉरी वो फाटा के रेफरेंस में, लेकिन उसके ऊपर हम बाद में बात करेंगे। पहले हम गुफ्तगू करेंगे एक मुतनाज़े किताब जो पाकिस्तान की ISI खुफिया इंटेलिजेंस इदारा है पाकिस्तान का, उसके साबिक सरबराह इंटेलिजेंस चीफ लेफ्टिनेंट जनरल असद दुरानी, उन्होंने भारत की खुफिया एजेंसी रा के एक साबिक सरबराह अजीत सिंह दुलत के साथ मिल के एक जो मुतनाज़े किताब लिखी है जिसको स्पाई क्रॉनिकल्स का नाम दिया गया है, और उसके बाद हिस्सों की जो तसनीफ़ या उसके जो इकतबासात सामने आ रही हैं उसके मुताबिक उसको एक मुतनाज़े किताब के तौर पे ख्याल किया जा रहा है पाकिस्तान के अंदर। और फिर पाकिस्तान के अंदर सिविलियन इदारों से और एक्टिविस्ट से, सिविल सोसाइटी की जानिब से बड़े क्रिटिकल सवालात उठाए गए हैं कि जो बातें पाकिस्तान की इंटेलिजेंस के साबिक सरबराह, पाकिस्तान की फ़ौज के साबिक सरबराह कर सकते हैं, अगर वो कोई सिविलियन करता तो उसके लिए कितनी मुश्किलात होती, किस तरह के कटहरे में खड़ा किया जाता, गद्दारी तक के इल्ज़ामात का उनको सामना करना पड़ता। इन्हीं सवालात का बज़ाहिर लगता है कि दबाव फ़ौज के इदारे ने भी महसूस किया है, यही वजह है कि पहले उन्हें पार्लिमानी कमेटी के सामने पेश होना पड़ा और जो इत्तलात आई उसके मुताबिक वो कमेटी उनके जवाबात से ज़्यादा मुतमईन नहीं थी। और अब पाकिस्तान की फ़ौज ने इंटेलिजेंस के अपने इस साबिक सरबराह को बाज़ाब्ता तौर पर आला सतही तहकीकात उनके खिलाफ करने का हुक्म दिया है और उनका नाम एग्जिट कंट्रोल लिस्ट में भी डालने के लिए کہا گیا ہے. یہ اطلاعات آ رہی ہیں پاکستان سے. اسد درانی نے, جسے ہم نے بتایا کہ اسپائی کرونیکلز نامی کتاب تصنیف کی تھی, جس کے بعض حصوں پر فوج کو تحفظات ہیں, بعض حصوں پر سویلینز جو ہیں وہ بھی سوالات اٹھا رہے ہیں. آج پیری کی سپیر ترجمان جنرل میجر جنرل آصف غفور, جو آئی ایس پی آر کے ترجمان ہیں, انہوں نے بھی ایک ٹویٹ کیا اور بتایا یہ کہ سابق لیفٹیننٹ جنرل اسد درانی کی اس کتاب سے متعلق اپنا موقف واضح کرنے کے لیے انہیں بلایا گیا ہے, جس کے بعد اس معاملے کی تفتیش کے لیے باضابطہ طور پر ایک حاضر سروس لیفٹیننٹ جنرل کی سربراہی میں خصوصی عدالت تشکیل دی گئی ہے. ان کا مزید کہنا تھا کہ جنرل اسد درانی کا نام ایگزٹ کنٹرول لسٹ میں ڈالنے کے لیے مجاز اتھارٹی سے بھی رابطہ کیا گیا ہے. ہم یہ بھی جاننا چاہیں گے کہ پاکستان کے اندر اس پہ کافی شور جو ہے وہ بپا ہے, آخر اس کتاب میں ایسی کیا چیزیں بیان کی گئی ہیں. اگر ان کا ورژن لیا جائے سو وہ تو یہ سمجھتے ہیں کہ اس میں کوئی ایسی بات نہیں ہے جو پاکستان کے قومی رازوں میں جس کا شمار ہو. دوسری جانب بعض ماہرین یہ کہتے ہیں کہ کسی بھی راز یا قومی راز جس کو کلاسیفائیڈ انفارمیشنز کہتے ہیں, اس کی ایک طبعی عمر ہوتی ہے, نام لی 20-25 سال کے بعد آپ کلاسیفائڈ انفارمیشنز جو ہیں وہ پبلک بھی ہو جائیں یا بعض وقت کر بھی دی جاتی ہیں تو اس کی اتنی اہمیت نہیں رہا کرتی ہے. کیا یہ وہ چیزیں ہیں جو جنرل اسد درانی کے لیے کام آ سکتی ہیں یا کرٹیکل کوشچنز ہیں؟ لیکن ایک اور امپریشن بہرحال ضرور بن رہا ہے کہ پاکستان کی فوج اس وقت جو تنقید ہو رہی ہے سماجی سطح پہ انٹیلیجنشیا سے, پارلیمنٹیرین سے, اس کے دباؤ میں ہے. لیکن ایک اچھا تاثر یہ بن رہا ہے کہ کوئی بھی اب جو ضابطے ہیں, جو قانون ہے, اس سے ماورا نہیں ہے, بھلے وہ فوجی افسران ہوں انہیں جواب دے ہونا پڑے گا. سو یہ ایک تاثر مل رہا ہے. اس پہ ہم بات کرتے ہیں. ہمارے ساتھ ہیں بریگیڈیئر ریٹائرڈ سعید نذیر صاحب, ڈائریکٹر ہیں انسٹیٹیوٹ آف پالیسی اسٹڈیز کے, اس کے ساتھ ساتھ فاٹا امپاورمنٹ فورم کے ساتھ بھی وابستہ ہیں. ہمیں میجر جنرل دیپک بینرجی جوائن کریں, ڈائریکٹر انسٹیٹیوٹ آف پیس اینڈ کانفلکٹ اسٹڈی نئی دلی سے. ان سے ہم پوچھیں گے کہ آخر بھارت میں اس کتاب کو کیسے لیا گیا ہے. ان کے بھی تو اسپائی چیف اس کتاب کا حصہ تھے, ان کی طرف سے بھی کچھ باتیں کہی گئی ہیں. کیا بھارت اس کو سیریس لے رہا ہے؟ اگر نہیں لے رہا تو پاکستان کے لیے کیوں سنجیدہ ہے؟ برگیڈیئر سعید نذیر مومن صاحب, آپ ذرا اس قضیے پہ اپنی رائے دیجیے گا. یہ چائے کی پیالی میں طوفان ہے یا واقعتاً جنرل اسد درانی نے کچھ ایسا کہہ دیا ہے جو انہیں نہیں کہنا چاہیے تھا؟ جی برگیڈیئر صاحب, برگیڈیئر صاحب آپ میری آواز سن
سکتے ہیں؟ اور اس میں جس واقعات کا ذکر کیا گیا ہے تو جنرل درانی صاحب 1993 میں ریٹائر ہوئے تھے, اور اس کے ریٹائرمنٹ کے بعد یہ سارے واقعات ہیں, خواب وہ اسامہ بن لادن کا ہے یا اس کے علاوہ جو ممبئی اٹیک ہے یا اس کے علاوہ باقی جو ایونٹس ہیں جن کو انہوں نے جو کیا ہوا ہے دونوں اسپائی چیف نے. البتہ ایک چیز اس میں جو بنیادی حیثیت رکھتا ہے, جو بھی کورٹ آف انکوائری ہوگی جو کہ آرمی کے ایک باضابطہ اصول کے تحت ہوتی ہے, اور اس کو اسی رینک کا افسر مقرر کیا جاتا ہے جس رینک کا افسر اس میں انوالو ہو, ان لیفٹیننٹ جنرل, تو اس میں یہ ہے کہ درانی صاحب ان معلومات کا یا ان ڈاکومنٹس کا ڈائریکٹ میں کسٹوڈین تھا اور نہ اس کے پاس اس وقت اختیارات تھے. اس کے جو بھی معلومات تھے جو اس نے شیئر کیے ہوئے ہیں وہ اس کی رائے ہو سکتی ہے, اس کا تجزیہ ہو سکتا ہے یا وہ سنی بات ہو سکتی ہے, لیکن اس بات پر اس کو کہ اس نے ڈائریکٹ کسی راز کو افشا کیا ہے یا جس کی وجہ سے پاکستان کو یا اس کے ادارے کو نقصان پہنچا ہے, ان ڈائریکٹ طریقے سے تو ہو سکتا ہے, لیکن ڈائریکٹ طریقے سے اس کو انوالو میرے خیال میں کہ وہ ایک لیگل بیٹل ہوگا, وہ کر سکیں گے یا نہیں کر سکیں گے. دوسری بات یہ کہ مختلف تھنک ٹینکس میں اور ادر وائز بھی اس پر مختلف کتابیں بھی لکھی گئی ہے. سب سے پہلے اگر ہم دیکھ لیں تو جو ہمارا آرمی چیف بھی تھا, پھر پریزیڈنٹ بھی تھا جنرل مشرف تھا, اس کی جو کتاب ہے ان دا لائن آف فائر, تو اس میں بھی نیوکلیئر کے بارے میں, پھر جو وار آن ٹیرر کے بارے میں, پھر ہمارے مختلف بیسز اور جو بات چیت ہوئی تھی اس کو اس نے بڑے دھڑلے سے افشا کیا ہوا ہے, لیکن وہ کتاب آرمی کے لائبریری میں بھی موجود ہے اور افسر کو بیچا بھی گیا ہے, انہوں نے خریدا بھی ہے مجبوری کے تحت, تو ظاہر ہے کہ اس سے تو کوئی پوچھ گچھ نہیں ہے. تو میرے خیال میں اگر یہ چیز, اس کے علاوہ وہ جو اگر خان کیس ہے وہ بھی ظاہر ہے کہ آئی جی آئی تو جو بنانا تھا پیسے تقسیم ہوئے تھے, اس میں بھی دورانی صاحب کا جنرل اسلم بیگ اس میں انوالو ہیں. تو ظاہر اس طرح بہت سارے کیسز ہیں, لیکن میرے خیال میں جو دباؤ ہے, جو ٹائمنگز ہے, وہ بڑا امپورٹنٹ ہے. اور یہ ٹائمنگ جو ہے اسٹریٹیجیکلی کتاب کی اپنی اتنی وقت نہیں ہے, یا اس میں ایسے کوئی معلومات یا چیزیں شیئر جو کی گئی ہے اتنی سیکرٹ نہیں ہے, اس کے بارے میں ہر کوئی اپنی رائے رکھتا ہے, بہت سارے لوگ اس سے باخبر ہیں, لیکن یہ جو ٹائمنگ ہے یہ بڑے کریٹیکل ہے.
سو کیا پھر اس ٹائمنگ کی کوئی پاداش میں انہیں قیمت
پریشان کیا ہوا ہے, اور سویلین کے لیڈرشپ کو بھی؟ جی,
سو کیا پھر کوئی قیمت دینا پڑ سکتی ہے جنرل اسد دورانی کو, ایون جنرل اسلم بیگ کو, جس پچھلے مہران بینک اسکینڈل کا بھی آپ نے ریفرنس دیا ہے؟ سو کیا پاکستان کی فوج اپنے سابق فوجی افسروں کو بھی سنجیدگی سے کٹہرے میں لانے کے لیے تیار ہے؟
میرے خیال میں کہ ایک تو اس دباؤ کا اثر ہے جو کہ وہ دیا گیا ہے کہ ظاہر ہے کہ ایم ایس سی کا اجلاس ہوا جب ڈان لیک ہو گئے, یا جو نواز شریف کا انٹرویو ہوا, اور اس کے علاوہ اب یہ ہے کہ یہ ایک انمی کے سپائی ایجنسی کے ساتھ یہ کو اترنگ کی ہے, تو اس سے تھوڑی سے دباؤ زیادہ ہے اور لوگ انگلیاں زیادہ اٹھا رہے ہیں, خواہ سول سوسائٹی ہو یا پارلیمنٹری.
سو کیا پھر یہ بات ہم نے اپنے ابتدائی میں بھی کہی, تو کیا بریگیڈیئر صاحب, لیکن یہ تو ہم ابتدائی میں بھی کہی کہ ظاہر دباؤ تو ہے, لیکن سوال یہ پیدا تھا کہ کیا ایک سیریس انویسٹیگیشنز ہوں گی جب جنرل اسد دورانی جائیں گے, انہی کے کہنا چاہیے کہ بیج کا تو نہیں کہنا چاہیے, انہی کی رینکس کا ایک افسر موجود, افسر وہاں پہ بیٹھا ہوگا, سو کیا وہ سینئر کورٹ کے سلام کرے گا یا واقعتاً کریٹیکل کوشچننگ کرے گا؟
نہیں, کریٹیکل کوشچن تو کر سکتے ہیں, یا اپنے لیے فرینڈ آف دی ایکیوز جو ہوتا ہے وہ بھی چن سکتا ہے, اور وہ باقاعدہ لیگل برانچ کا آدمی ہوتا ہے, اور جو انکوائری ہوتی ہے تو اس میں فیکٹس اینڈ فگر سامنے, اس میں اپنا ریزن دینا ہوگا کہ میں نے کیوں کیا, وہ کراس کوشچن بھی, کراس ایگزامینیشن بھی اس میں کر سکتے ہیں, اور وہ پھر فائنڈنگ دیں گے, اور وہ فائنڈنگ کے حساب سے وہ پھر ریکمینڈیشنز دیں گے, اور وہ ریکمینڈیشن کے تحت پھر اس کے خلاف جو کاروائی ہوگی وہ ہوگی کہ آیا ثابت ہو سکے گا. تو پھر اگر وہ اس ریکمینڈیشن پر عمل ہوتا ہے تو ظاہر ہے کہ یہ ریٹائرڈ ہے, تو اس کو اس قسم کی سزا یا وہ چیز تو میرے خیال میں کہ اس کا امکان کم ہے. البتہ یہ ہے کہ فیوچر کے لیے ایک آرمی ایک لائمال یا ایک سوپی اپنے ریٹائرڈ افسروں کو دے سکتا ہے کہ آئندہ اس قسم کی بات نہ ہو. اور دوسری بات یہ ہے کہ ایک چیز بھی ہوتی ہے کہ بعض, جس طرح آپ نے اپنے انٹرو میں بھی بتایا کہ کچھ انفارمیشن ہوتا ہے کہ اس کو مختلف کنٹریز ڈی کلاسیفائی کر لیتے ہیں, اس کی اپنی ایک لائف ہوتی ہے, تو یہاں پر ڈی کلاسیفیکیشن کا عمل بہت سلو ہے یا ہے ہی نہیں. اور دوسری بات یہ ہے کہ اس قسم کے جو آج کل جو میڈیا ہے تو ان کے بھی جو وہ کیا نیوز قسم کے جرنلسٹ ہوتے ہیں وہ بھی اس کا سراغ لگا لیتے ہیں, یا پھر وکی لیکس یا ڈان لیکس کی صورت میں سامنے آ جاتے ہیں.
لیکن جنرل دیوانکر بینرجی جی ہمارے ساتھ ہیں, لیکن میں ذرا پاکستان سے ورژن سارا لینا جا رہا ہوں. سو لیکن لوگ پوچھ یہ رہے ہیں کہ لیٹس سے اگر یہی بات ہے, اگر پاکستان کے کسی سابق وزیر اعظم نے کہی ہوتی تو ان کے لیے کیا ماحول ہوتا, انہیں کس کس طرح کے حالات سے گزرنا پڑتا؟ یہاں پہ ایک سوال کیا گیا ڈان لیکس جس کو نام دیا گیا, سو وہاں پہ نواز شریف صاحب کو بڑے سخت سوالات کا سامنا کرنا پڑا, قومی سلامتی کمیٹی میں یہ معاملہ اٹھایا گیا. سو کیا اب یہ جو انصاف کا جو ترازو ہے, خاص طور پہ ملٹری اسٹیبلشمنٹ کی سپورٹ والا, وہ سویلین اور ملٹری موجودہ یا سابق افسران عہدیداران سب کے لیے ایک جیسا ہے؟
وہ ایک فیمس ٹرم ہے, ان گروپ موریلٹی اینڈ آؤٹ گروپ موریلٹی, اپنے لیے ایک اسٹینڈرڈ, دوسرے کے لیے دوسرے اسٹینڈرڈ, جو ایک بین الاقوامی طور پر استعمال ہوتا ہے. اصل بات یہ ہے کہ اگر میری ذاتی رائے پوچھ لے تو میرے خیال میں کہ ڈائن لیک پر بھی اوور ری ایکشن تھا, اور جو بھی بات ہوتی ہے تو اس کو اگر آپس میں طے کرے اور باہر جو امپلائی اینڈ ڈینائی والا ٹیکنیک استعمال کرے تو اس سے ڈیمیج کنٹرول ہو جاتا ہے, اور بنسبت کسی چیز کو زیادہ اچھالنا, اس کو آئی پی دینا, اس پر نیشنل سیکیورٹی کا اجلاس بلانا, تو میرے خیال میں یہ کوئی اوور کل تھا, اوور ری ایکشن تھا.
اور
یہ جو موجودہ ہوا ہے اس سے اوور ری ایکشن کا پھر ری ایکشن ہے, کاؤنٹر ری ایکشن ہے. تو اب وہ دونوں طرف سے مطلب ہے کہ جو پہلے انہوں نے جس پر پھرتی دکھائی تھی یا اس پر زیادہ سیریسنس دکھائی تھی, اب وہ سیریسنس خود انسٹیٹیوشن کے لیے ایک مسئلہ بن گیا ہے. تو دس از کیچ 22 والی سچویشن بن جاتی ہے.
Exactly. اب ذرا جنرل دیپانکر بینرجی صاحب سے پوچھتے ہیں, ڈائریکٹر انسٹیٹیوٹ آف پیس اینڈ کانفلکٹ اسٹڈیز بھارت سے ہمارے ساتھ ہیں. جنرل صاحب, آخر بھارت کی خفیہ ایجنسی را ان کے سربراہ بھی اس آپس کی گفتگو گپ شپ کا حصہ ہیں جس کو کتابی شکل دی گئی ہے. سو کتاب میں ایسا کیا ہے؟ کیا بھارت کے لیے اس میں قابل اعتراض کوئی بات نہیں؟ کیا بھارت کی سول سوسائٹی یا بھارت کی جو فوج ہے اس نے اپنے را چیف سے سوال جواب کرنا مناسب نہیں سمجھا؟
دیکھیے, یہ جو اسد درانی اور ہماری طرف سے مسٹر اے عبداللہ جو را چیف تھے, ان کی جو گفتگو ہوا ہے اس کے بارے میں انہوں نے جو بات چیت کیا ہے اور کتاب کے کر کے ایک پبلش بھی ہوا ہے, یہ میں سمجھتا ہوں کہ پرانی بات ہے. کیا پالیسی تھا پہلے پاکستان میں, انڈیا میں, کیسے ہم نے کوشش کیا, کیسے کاروائی کیا, یہ اگر ایسے گفتگو تھا کافی پرانے بات چیت, اس میں کوئی ہمیں اتنا ڈر ہونا نہیں چاہیے اور ہمیں اتنا کچھ سوچنا چاہیے کہ کچھ بہت کچھ خراب ہو گیا, بہت کچھ گڑبڑ ہو گیا, بہت کچھ سیکورٹی بریچ ہو گیا وغیرہ. تھوڑا بہت ٹرانسپیرنسی دونوں دیش کے بیچ میں, ہمارے ریلیشن شپ بہت اچھے نہیں ہیں میں مانتا ہوں, پر پھر بھی ہمیں ایسے یہ ماننا چاہیے, اس میں کوئی خاص خرابی نہیں ہے.
اس میں کوئی
خاص اسد درانی اور پاکستان ملٹری کے بیچ میں جو کام ہو رہا ہے, میں سمجھتا ہوں اس میں پاکستان کے آرمی سول ریلیشنز, آئی آئی کے ساتھ ملٹری کا ریلیشن, ان کے بیچ میں یہ بات چیت ہو گیا ہے اور اس پہ پڑھ کے اس پہ بیچ میں آ کے اس کو ایک الگ قسم کے ٹرن دیا جا رہا ہے. دولت اسے پہلے ایک آٹو بایوگرافی کی طرف سے, جیسے ان کا جو ایکسپیرئنس تھا وہ کشمیر کے انچارج تھے, کشمیر میں تھے کافی سال, اس کے بارے میں انہوں نے کتاب لکھا ہے, اس کے بارے میں ڈسکشن ہوا ہے انڈیا میں. میں سمجھتا ہوں اس پہ ہمیں اتنا ڈرنا نہیں چاہیے اور اتنا گھبرنا نہیں چاہیے اور اتنے شخص کوئی کاروائی کی ضرورت ہوگا کہ اس کو کچھ کرے.
سو بھارت میں کوئی سنجیدگی سے نہیں لیا گیا اس کتاب کو یا اپنے سپائی چیف کا, ایک پاکستانی سپائی چیف کے ساتھ
ان کا جو پہلے کتاب تھا اس میں میں نے بھی کمنٹ کیا تھا, سیمینار ہوئے تھے, ڈسکشن ہوا تھا, کوئی خاص کچھ ہو نہیں ہوا اور ابھی بھی میں پورا تو اندر کے بات نہیں کہہ سکتا ہوں, پر بھارت میں کچھ خاص یہ نہیں ہوا ہے.
صحیح,
را چیف تھے, ضرورت تھے, کچھ کاروائی کیے تھے سرکار کے طرف, بھارت سرکار کی طرف سے, ٹھیک تھا, غلط تھا, یہ ہمیں بعد میں کافی سالوں کے بعد اگر یہ پتہ چل جاتا ہے اور اس کے بارے میں ہم بات چیت کریں تو میں سمجھتا ہوں اس میں کچھ خرابی نہیں ہے.
صحیح,
کوئی دیش کا کوئی ہانی نہیں ہوگا, کوئی خرابی نہیں ہوگا اور ہمیں یہ ماننا چاہیے.
سو یہ جو کلاسیفائڈ چیزوں کو پبلک کرنا ہوتا ہے اس کے لیے ظاہر ہے دنیا بھر میں مختلف پیرامیٹرز ہیں, 20 سال 25 سال.
سو
بھارت کے اندر ایسی چیزیں ہیں,
الگ الگ دیش میں الگ الگ پیرامیٹرز ہوتے ہیں, 30 سال کا رول خاص کر کے بہت زیادہ دیش یہ کرتے ہیں, 30 سال کے بعد تقریباً سبھی جو سیکرٹ ڈاکومنٹس تھے وہ ڈی کلاسیفائی کیے جاتے ہیں تاکہ وہ اتہاس کے مطابق اس کو کاروائی میں لے جائے. کبھی کبھی دیش میں یہ بھی ہے کہ کچھ ایسے بات چیت ہوتا ہے جو بھی کبھی بھی ان کو ریلیز نہیں کیا جاتا ہے, ایسے ٹاکسیکٹ کچھ بات چیت ہوتا ہے, کچھ سینسیٹیو چیزیں ہوتے ہیں اس کے بارے میں, تو یہ الگ الگ دیش کے الگ الگ نیم ہوتا ہے.
صحیح ہے. سو یہ ایشو ٹو ایشو پھر اس کو ڈی کلاسیفیکیشن کے رول ہر ایشو ٹو ایشو طے کیے جاتے ہیں ہر وقت جب اس کو راز کو سربمہر کیا جاتا ہے, کہیں محفوظ کیا جاتا ہے تو اس کے اوپر لگا ہوتا ہے کہ یہ زندگی بھر نہیں کہا جائے گی, یہ بات 20 سال بعد کہی جا سکتی ہے, یا کہ ایک مجموعی کلیکٹیو سا کوئی رول ہے جو سب پہ اپلائی ہوتا ہے؟
کچھ باتیں اگر پارلیمنٹ ڈیسائیڈ کرتی ہے کہ وہ ریلیز نہیں ہوگا تو اس کو ان کو رکاوٹ بھی ہو سکتا ہے, پر نہیں تو تقریباً سب دیش میں, انڈیا میں بھی 30 سال کا نیم ہے, 30 سال کے بھی بعد میں سبھی کچھ کھلا ہو جائے گا, کبھی اس وقت کچھ پروسیجر کے حساب سے اور کوئی سینسیٹیوٹی کے حساب سے کچھ تو رک جاتا ہے, ریلیز نہیں ہوتا ہے. جیسے ہمارے ہندوستان بکس رپورٹ تھا انڈیا میں 1962 سال کی انڈیا چائنا لڑائی کے بارے میں, وہ ابھی تک ریلیز نہیں ہوا آفیشلی.
صحیح. سو یعنی اس کو ڈی اس میں رکھا گیا. برگیڈیئر صاحب آپ ذرا اس نقطے پہ بتائیے گا, واقعی پاکستان کے اندر کلاسیفائڈ جو انفارمیشنز ہیں اس کے بارے میں کیا رولز ہیں اور کیا واقعتاً ایشو ٹو ایشو اس کو اپلائی کیا جا سکتا ہے اور اس کا تعین کون کرتا ہے، کون ڈیٹرمن کرتا ہے ان چیزوں کو؟
جی جہاں تک ہمارے ملٹری کا رول ہے وہ تو یہ ہے کہ اب ہمارا جو سیکیورٹی ایکٹ 1923 ہے اس پر تو ہر افسر دستخط کرتا ہے اور اس کے لیے باقاعدہ رجسٹر ہوتا ہے اور انسپیکشن جب ہوتا ہے تو اس کو دیکھا جاتا ہے کہ سب نے اس کو پڑھا ہے اور اس پر دستخط کیا ہے۔ البتہ جب وہ ڈاکومنٹس ہوتے ہیں تو اس کی ٹاپ سیکرٹ ہوتا ہے، سیکرٹ ہوتا ہے، ریسٹرکٹڈ ہوتا ہے اور اس کے علاوہ نارمل ہوتا ہے، روٹین ہوتا ہے۔ لیکن اس کے لیے ایک بورڈ بنتا ہے وقتاً فوقتاً اور وہ بورڈ ان ڈاکومنٹس کو دیکھتا ہے، اس کے لیے ایک سیف ہوتا ہے جس پر کراس کیا ہوتا ہے کہ فائر کے وقت تو اس کو سب سے پہلے سالویج کرنا پڑتا ہے اور ان ڈاکومنٹس کو باقاعدہ ہینڈ اوور ایک دوسرے کا کیا جاتا ہے جو بھی کمانڈ ہوتا ہے۔ لیکن اس کے لیے بھی جب بورڈ بنتا ہے تو اس میں سے کچھ ڈاکومنٹس ڈی کلاسیفائی کر لیتے ہیں اور ڈی کلاسیفائی کرنے کے بعد اس کو جلا لیتے ہیں۔ تو میرا خیال یہ طریقہ کار تو موجود ہے اور یہ ٹائم کے ساتھ ساتھ چلتا رہتا ہے۔ تو بہت کیونکہ ظاہر ہے کہ آپ نے اتنے بڑا پلیتھورا اور اتنے بڑے دفتر مینٹین نہیں کرنے ہوتے ہیں، کچھ بوجھ کو جٹیشن کرنا پڑتا ہے۔ تو یہ تو ایک مسلمہ طریقہ کار ہے جس کے ساتھ ہوتا ہے۔ لیکن یہ جو اوپر لیول پر اسٹریٹجک لیول پر کوئی بات چیت ہوئی ہے یا جو اسپیشلی جو انٹیلیجنس ادارے ہوتے ہیں ان کے بھی انفارمیشن کی قیمت تب ہوتی ہے جب اس کا ٹائم کے حساب سے اس سے کوئی فائدہ یا کوئی کسی کو نقصان پہنچا سکتا ہو، تو پھر تو اس کی وقت ہے۔ اگر اس سے کوئی فائدہ یا نقصان نہیں پہنچا سکتا تو میرے خیال میں پھر وہ اس کی کوئی وقت یا اس کی کوئی حیثیت نہیں ہوتی، اور وہ ویسے بھی اگر کیا بھی نہیں ہو تو ایک قسم کا ڈی کلاسیفائیڈ روٹین ہے۔ اور ایک اور چیز میں اس بارے میں کہتا ہوں کہ اس میں جو بات چیت ہوئی ہے یہ اس کو کوروگرافی جو کی ہے، تو کوروگرافی کا یہ انہوں نے کہا کہ دونوں ملکوں کے درمیان تناؤ ہے اور دونوں نیوکلیئر پاور ہے، فلیش پوائنٹ ان میں آ سکتا ہے اگر کوئی ممبئی ٹائپ اٹیک پیک ہو جاتا ہے یا اور کوئی بات چیت سلسلہ کشمیر میں ہو جاتا ہے، تو دونوں ملکوں کو کس طریقے سے اسٹیپ بائی اسٹیپ پیسیفائی کرنا ہوگا یا کون سے ایکشن لینے ہوں گے تاکہ دونوں برنک آف وار پر نہ آ جائے۔
ٹھیک ہے،
یہ میرے خیال میں ٹریڈ ٹو ڈپلومیسی کے ٹریک میں بھی وہ اس کا کوئی نہ کوئی عمل دخل ہے۔ تو اس لیے دونوں کی ملاقاتیں اور اس کے علاوہ یہ بات چیت جو وغیرہ ہوئی ہے، اور کچھ بات چیت تو ایسی ہوئی ہے کہ
سر اگر ٹریک ٹو ہوتا تو پھر تو انکوائری نہ ہوتی نا۔
اس وقت انہوں نے بات چیت کی ہے اور اس کو انہوں نے اٹھایا ہوا ہے، تو آیا اس کی کتنی حقیقت تھی، اس وقت وہ پراپر اس میں تھا یا نہیں تھا، تو یہ بھی اس میں ایک تاثر ملتا ہے۔
سر آخری سوال، یہ ذرا اس ریفرنس میں بتائیے گا، اگین میں اس کی طرف آنا چاہتا ہوں کہ جو ڈی کلاسیفائی کیا جاتا ہے، کلاسیفائیڈ رکھا جاتا ہے چیزوں کو، اس ریفرنس میں یہ ڈیٹرمینیشن فوج کے ضابطے کی تو آپ نے تو کچھ وضاحت کی ہے، لیکن بہت سارے ظاہر قومی راز جو ہیں وزیر اعظم بھی ان کا امین ہوتا ہے، تو دیٹ مینس کہ سویلین اتھارٹیز بھی انوالو ہوتی ہیں، سو سویلینس کے لیول پہ کتنا اس کے اندر فیصلہ سازی میں عمل دخل ہوتا ہے کہ ہاں یہ معلومات، یہ انفارمیشنس، یہ راز رہیں گی، یہ قومی راز ہے، تو کیا چیز قومی راز کیسے بنتی ہے سویلینس کی انوالومنٹ کے ساتھ؟
دیکھو جو نیشنل سیکیورٹی پالیسی ہوتی ہے یا آپ کا جو فارن پالیسی ہوتی ہے ہر ایک محکمے کا، خصوصی طور پر جو نیشن کے وائٹل انٹرسٹ کو افیکٹ کرتا ہو، تو اس کو ہم ٹاپ سیکرٹ رکھتے ہیں اور اس کو بھی کلاسیفائی نہیں رکھتے۔ البتہ اگر پیریفرل لیول پر کوئی وہ ہو تو اس کی وہ پھر ڈی کلاسیفیکیشن اس ٹائم کے بعد یا تو وہ مسئلہ حل ہو جاتا ہے یا وہ لوگ نکل جاتے ہیں یا اس کے علاوہ اس انفارمیشن کی ٹائم کے لحاظ سے اس کی وقت ختم ہو جاتی ہے۔ تو یہ جو سویلین اور ملٹری لیول پر تو ان سی جو ہے وہاں پر جو بات چیت ہوتی ہے، یا دوسرا ہمارا جو نیوکلیئر کے جو پلان ہوتے ہیں، اسٹریٹجیز ہوتے ہیں، کنٹیجنسیز ہوتے ہیں، پھر آرمی کی جو گروپنگ ہوتی ہے، اس کے علاوہ کس کو کنسلٹ کرنا ہے، کس کے پاس کس چیز کی کورز ہوتے ہیں، تو یہ چیزوں کو بالکل وہ مطلب کلوزلی گارڈ کرتے ہیں۔
صحیح،
باقی جو بات چیت ہوتی ہے تو وہ کچھ سفارتکاروں کے پاس وہ امانت ہوتی ہے، کچھ پولیٹیکل لیڈرز کے پاس امانت ہوتی ہے، کچھ بیوروکریٹس کے ساتھ امانت ہوتی ہے اور کچھ فوج کے ساتھ امانت ہوتی ہے۔ تو یہ ان کے آج کل تو دنیا بڑی کلوز ہے، ایک دوسرے کا پتہ چل جاتا ہے بات چیت وغیرہ میں بھی، اور ادر وائز آف دا ریکارڈ بات ایک بتا دی جاتی ہے، لیکن اس کو और रिकॉर्ड पर नहीं लाते नॉर्मली। तो ये सारी चीजें जो इन्होंने बताई है ये आप रिकॉर्ड को सबको पता है
जी। बेहद शुक्रिया, हमारे साथ रहिएगा ब्रिगेडियर सर नज़ीर साहब। जनरल दीपांकर बैनर्जी साहब, आपके हम ममनून हैं कि आपने हमारे लिए वक्त निकाला। और सामिन, क्विकली हम अगले सेगमेंट में, जैसे हमने बताया कि टेलीफोन लाइंस में भी आज बहुत इश्यूज़ आ रहे हैं, सो ब्रिगेडियर साहिद नज़ीर मोमन साहब जो कि फाटा एम्पावरमेंट फोरम के साथ भी उनकी वाबस्तगी है, सो एक सवाल उनसे ज़रा इस रेफरेंस में करते हैं। सर, फाटा का इंतजाम हुआ है कबायली इलाकों का खैबर पख्तूनख्वा के अंदर, अगरचे बहुत आखिरी लम्हों पर इस हुकूमत ने, इन असम्बलियों ने जाते जाते इसको अंजाम दिया है, इसके क्या प्रोज एंड कॉन्स हैं? मुखालिफीन मुखालफत क्यों कर रहे हैं, हामी हिमायत क्यों कर रहे हैं, कॉम्प्लिकेशंस क्या हो सकती हैं?
मेरे ख्याल में कि जो जो इंजमान के हामी है उनको इसके इम्प्लीकेशन का फुल पता नहीं है, वो समझ रहे हैं कि बस पुख्तनख्वा में जम हो गए और हर चीज पुख्तनख्वा की तरह हो जाएगी। तो क्योंकि दूसरी बात जो मुखालिफत कर रहे हैं वो ये कर रहे हैं कि भाई जिसके बारे में आप फैसला करते हो तो उनसे पूछ लेते तो वो लोग ज्यादा मतलब है कि जिसके लिए रिफॉर्म्स ला रहे हो या जिसको आप जम कर रहे हैं या तो उनसे पूछ लेते, अगर उनसे पूछ लेते तो वो रिफॉर्म्स को या फैसले को बखुशी कबूल कर लेते और फिर उसकी इम्प्लीमेंटेशन आसान हो जाती। लेकिन अगर वो वहां पर मुख्तलिफ राय है और उनके इंटरेस्ट पर जर पड़ता है, उनके जो जो राय है उस पर कदम लगा दी जाती है और फिर इसमें क्विक प्रोसेस में कि या तो आपकी असेंबली खत्म हो रही है उसका डेट टाइम आ रहा है, दूसरी तरफ पर आप तो सारे इकट्ठे हो जाते हैं और फिर उसका फैसला पहले इन इसी में हो जाता है, तो इन इसी में फैसला होकर फिर पार्लियामेंट उसकी उसकी एक किस्म की तौसीख कर लेती है और तौसीख भी इस तरीके से होता है कि 70% पार्लियामेंटेरियन ने तो बिल पढ़ा ही नहीं है, सिर्फ उठक बैठक उसके लिए कर रहे हैं कि भाई ठीक है रंजीत सिंह वाली बात है कि मंजूर है ना मंजूर है। तो मेरे ख्याल में कि ये प्रोसेस बड़ा बूंदा था, ये फाटा के लोगों के साथ मजाक था उनके राय के साथ और इसके इम्प्लीकेशन इसके जो इम्प्लीमेंटेशन है वो बड़ा आर्डू और ज्यादा बड़ा मुश्किल काम है क्योंकि जाहिर है कि पहले रिहेबिलिटेशन है, लोग बाहर हैं, इसके बाद रिकंस्ट्रक्शन है, फिर वहां पर शेपिंग ऑफ द एनवायरमेंट पीस लाना है, इसके अलावा लोकल बॉडीज इलेक्शन है और फिर यहां पर इंफ्रास्ट्रक्चर को डेवलपमेंट करना है, वहां पर आपने हाई कोर्ट सुप्रीम कोर्ट वगैरह भिजवा दिया नहीं मतलब है कि पास कर लिया, अभी तक उसका नोटिफिकेशन नहीं निकला है, 3-4 महीने हो गए। इसके अलावा वहां पर लोअर कोर्ट्स नहीं है, लैंड का रिकॉर्ड नहीं है, क्रिमिनल इन्वेस्टिगेशन सिस्टम नहीं है, तो ये हवा में बातें हैं। मेरे ख्याल में इसके पीछे कुछ और था और ये था कि मेरे ख्याल में एक तो पीटीएम था वो था और दूसरी बात ये थी कि शायद वहां पर कुछ इसको जम करके डिफरेंट लाइन का जो मसला है जो अफगानिस्तान ने उठाए पता नहीं उसके क्या इंप्लीकेशन है, वो तो बाद में एक टॉपिक है।
वेल थॉट, आपके ख्याल में अभी नहीं है इसके काफी। बहुत शुक्रिया आपका ब्रिगेडियर साहिद नज़ीर मोमन साहब, आपने हमें ज्वाइन किया, हमारे लिए आपने वक्त निकाला। सामीन, आप सुन रहे हैं वॉइस ऑफ अमेरिका वाशिंगटन और प्रोग्राम में जहां रंग, मैं हूं असद हसन और प्रोड्यूसर हमारे साथ असफर इमाम और प्रोग्राम का हमारा आखिरी सेगमेंट, उसमें हम बात करेंगे जरा स्पोर्ट्स के ऊपर। पाकिस्तान की क्रिकेट टीम ने एक बहुत बड़ा मार्का गुज़श्त रोज़ सर अंजाम दिया लॉर्ड्स के अंदर, तारीखी अहमियत का यह हामिल ग्राउंड है। इंग्लैंड की टीम मेज़बान टीम को सीरीज़ के पहले टेस्ट मैच में बड़ी वाजे बर्तरी के साथ 9 विकेटों से शिकस्त दी। हमने बात की है इसके ऊपर वसीम बारी साहब से, फॉर्मर पाकिस्तानी कैप्टन है, मोहसिन हसन खान फॉर्मर टेस्ट क्रिकेटर और फॉर्मर कोच टीम के, ज़रा उनकी राय सुनते हैं। वसीम बारी साहब कहते हैं
रूट ने बड़े बड़े सही अंदाज में अपने कमेंट्स दिए कि पाकिस्तान ने आउटशाइन कर दिया इंग्लैंड को इन ऑल डिपार्टमेंट्स ऑफ द गेम, बैटिंग बॉलिंग और फील्डिंग में। आपने देखा कि इंग्लैंड पहली इनिंग्स में 170 रन पे आउट हो गया और फिर उन्होंने 5 कैच भी छोड़े, तो जो टीम फर्स्ट इनिंग्स में जल्दी आउट हो जाती है वो फिर 4 दिन डिफेंसिव ही रहती है और वो मैच जीत नहीं सकती। पाकिस्तान ने पहली इनिंग्स में रन 300 से ऊपर बनाए, पाकिस्तान के पहले 5 बैट्समैनों ने 50 से ज्यादा रन किए, तो जब बैट्समैन रन कर देते हैं तो बॉलर्स को भी कॉन्फिडेंस मिल जाता है और बॉलर्स भी फिर कॉन्फिडेंस से गेन करते हैं। ये जो खेल है ये कॉन्फिडेंस का खेल है। और दूसरी बात ये है कि आपने देखा कि टीम स्पिरिट बड़ी मजबूत थी, टीम स्पिरिट नजर आ रही थी बैटिंग बॉलिंग और फील्डिंग में, और जब तक पार्टनरशिप्स बॉलिंग में नहीं होती और बैटिंग में नहीं होती तो आप जीत नहीं सकते। ऐसे लग रहा है कि टीम कल्चर जो पहले नहीं नजर आता था वो अब पाकिस्तान टीम में नजर आ रहा है।
सही, एक तो बुरी परफॉर्मेंस पहली इनिंग में, फिर कैच ड्रॉप करना। अच्छा सर, ये बताएं पाकिस्तान बहुत ज़्यादा जो बात की जा रही है कि यंग साइड थी, लेकिन जैसे उनको कोच किया गया है ख़ासतौर पर बॉलर्स को कि इंग्लिश कंडीशंस का कैसे बेहतरीन इस्तेमाल करना है, सो अकॉर्डिंग टू द प्लान सारी चीज़ें गई हैं। पाकिस्तान में सर मैं जितनी क्रिकेट देखी है, हमारी बड़ी सीनियर्स बड़े मंझे हुए दुनिया के टॉप प्लेयर्स जिस टीम के अंदर होते हैं, एटलीस्ट इंग्लिश सीरीज़ के अंदर इब्तदाई मैचों में वो भी बहुत बुरी तरह स्ट्रगल करते हैं। सो कोचिंग स्टाफ को कितना क्रेडिट देंगे?
ये बात सही है, लेकिन ये यंग साइड तो है, लेकिन उन्होंने ये साबित कर दिया कि वो यंग प्लेयर्स तो हैं लेकिन मैच्योर प्लेयर्स हैं, वो प्रोफेशनल प्लेयर्स हैं। कॉन्फिडेंस की बात होती है, जब कॉन्फिडेंस आ जाता है तो फिर आप बैटिंग भी अच्छी करते हैं, बॉलिंग भी अच्छी करते हैं और फील्डिंग भी अच्छी करते हैं।
सही,
तो बात सारी कॉन्फिडेंस की थी।
तो जैसे आपने कॉम्बिनेशन की सर बात की, अब कॉम्बिनेशन में बाबर मोस्ट प्रोबेबली पूरे सीजन के लिए, पूरी सीरीज के लिए अवेलेबल नहीं होंगे, सो क्या बेहतर ऑप्शन है पाकिस्तान के पास बाबर को रिप्लेस करने का?
पाकिस्तान के पास ओपनर है ना अपना
फखर जमान। जी
फखर जमान भी है, समी असलम भी है, लेकिन मैं समझता हूँ कि ज्यादा चेंजेस नहीं की जाती जो टीम जीतती है। फखर जमान के चांसेस हैं कि वो लीड्स टेस्ट मैच में खेलेगा।
लेकिन सर लोअर मिडल ऑर्डर में बाबर खेल रहे थे, तो क्या बेहतर मौका नहीं कि उस्मान को या फहद नसीम जो टीम के साथ हैं उनमें से किसी को मौका दिया जाए?
उस्मान को भी कंसीडर करेंगे वो, क्योंकि उसने भी रन्स किए हैं चार दिन के मैच में या तीन दिन के मैच में।
लॉर्ड्स की हिस्टोरिक पहलू के बारे में बताइए, लॉर्ड्स इतना अहम क्यों है, यहाँ पे फतह अहम क्यों होती है?
देखिए कहा जाता है कि लॉर्ड्स क्रिकेट ग्राउंड ही था जहाँ क्रिकेट शुरू हुई, और ये और एक और अल्फाज से कहा जाता है कि ये मैका ऑफ क्रिकेट है, तो इसकी एक बहुत अहमियत है इस ग्राउंड की। इस ग्राउंड की हिस्ट्री बड़ी ज़बरदस्त है, और जो लॉर्ड्स की परफॉर्मेंस होती है वो दूसरे ग्राउंडर्स की परफॉर्मेंस से ज़्यादा समझी जाती है, तो आप समझ लें कि मैका ऑफ क्रिकेट इज़ लॉर्ड्स। तो लॉर्ड्स की जीत, लॉर्ड्स की परफॉर्मेंस बॉलर की बैट्समैन की बहुत अहम होती है, और रोल ऑफ ऑनर्स में उनका नाम लिखा जाता है लॉर्ड्स की।
रोल ऑफ ऑनर्स में नाम लिखा जाता है लॉर्ड्स के अंदर, पवेलियन के अंदर उनके नाम इंग्रेव होते हैं। मोहसिन हसन खान क्या कहते हैं लॉर्ड्स के बारे में?
देखिए पहली बात तो लॉर्ड्स को जो आपको पता है अंग्रेजों ने दुनिया भर में क्रिकेट शुरू की है, और वो लॉर्ड्स को मक्का ऑफ क्रिकेट भी कहते हैं, तो दैट इज व्हाई लॉर्ड्स का परफॉर्मेंस कुछ ऊपर लिया जाता है। जैसे मेरी इनिंग्स, मैं समझता हूँ ऑस्ट्रेलिया की जो सेंचुरीज हैं वो बहुत बेहतर थी लॉर्ड्स से, लेकिन सारी दुनिया जो है वो कहती है जो लॉर्ड्स के आपको डबल हंड्रेड है उससे वो बेहतरीन है। तो आई थिंक ये वजह है कि वो उसको मक्का ऑफ क्रिकेट कहते हैं, सेंटर ऑफ क्रिकेट कहते हैं, तो आई थिंक दैट इज वाई इट इज सो वैल्यूएबल।
आपको अपने डबल हंड्रेड को जब आप याद करते हैं लॉर्ड्स में तो कैसा फील होता है? वो खास कंडीशंस, वो ग्राउंड भरा होना, वो हर शॉट पे वहाँ पे तमाशाइयों का दाद देना, तो लॉर्ड्स में क्या एनवायरनमेंट होता है जो एक प्लेयर को बहुत इंस्पायर करता है?
देखिए एक बात तो मैं यहाँ जरूर कहूंगा कि मैंने दुनिया का बेस्ट क्राउड जो देखा है, दुनिया में जहाँ किसी भी मुल्क में आप चले जाए, सबसे जो अनबायस्ड क्राउड है वो इंग्लैंड का है। मतलब वो नो डाउट उनको कोई खुशी नहीं होती अगर उनकी टीम हारे या उनकी टीम के खिलाफ कोई सेंचुरी करे या डबल सेंचुरी करे या बॉलिंग में कोई आउटस्टैंडिंग परफॉर्मेंस दे, लेकिन वो बहुत अप्रिशिएट करते हैं, और ये इतनी अप्रिसिएशन मेरा ख्याल दुनिया में और कहीं नहीं मिलती जितना इंग्लैंड में, बिकॉज वहाँ के लोग क्रिकेट को समझते बहुत हैं। ज़्यादातर जो समझिए क्राउड अगर 20,000 का फॉर एग्जाम्पल आया हुआ, तो उसमें से 80-90% लोग ऐसे आते हैं जिनको क्रिकेट की समझ होती है।
अब्बास मैन ऑफ द मैच रहे, 8 विकेटें दोनों इनिंग्स में, 4-4, सो अब्बास के बारे में कहिए कैसी परफॉर्मेंस है?
मैंने जब पाकिस्तान टीम की परफॉर्मेंस अच्छी जारी थी तो मैंने कुछ हाईलाइट्स भी देखी, और ख़ास तौर पे जैसे आपने अब्बास के लिए पूछा, इस लड़के को मैंने वॉच किया, ये एक बहुत ही ऐसा बॉलर है कि जो बैट्समैन के लिए एक बड़ी प्रॉब्लम है, बिकॉज इसकी लाइन और इसकी लेंथ बहुत अच्छी है, और दोनों एक ही जगह से गुड लेंथ पे बॉलिंग करेगा, राइट हैंडर को जैसे जस्ट शॉर्ट ऑफ अ लेंथ ऑफ स्टंप पे गेंद करके अंदर भी वहां से लाएगा, गेंद को बाहर भी निकालेगा। पेस इसकी बहुत ज्यादा नहीं है, लेकिन इतनी अच्छी पेस है कि इसका बॉल विकेट कीपर और स्लिप्स तक कैरी करता है, बाउंसर भी एक बीच में तेज अच्छी कर लेता है, तो बड़ा टैलेंटेड लड़का है, और इंग्लिश कंडीशन में तो ऐसे बॉलर बहुत कामयाब होते हैं, बल्कि ये ऐसा बॉलर है कि यकीन कीजिए कि ये किन्हीं भी कंडीशंस में जब बॉल नया होगा खास तौर पे और या रिवर्स स्विंग हो रहा होगा तो ये किसी बैट्समैन को कहीं पे भी क्रिएट कर सकता है।
मोहसिन हसन खान थे और हमारे दोनों मेहमानों का ये कहना था कि अब टीम को ये फतह ज़रूर सेलिब्रेट करें लेकिन अब उनको मुतहद होना होगा। लीड्स में कंडीशंस डिफरेंट होंगी, गेंद सीम करेगा, स्विंग करेगा, सो प्लेयर्स को खासतौर पर बैट्समैन को तैयार रहना होगा। प्रोग्राम आज का यहाँ पे ख़त्म करेंगे। प्रोड्यूसर थे हमारे साथ असवर इमाम, बिलबॉर्ड हमारे इंजीनियर थे असद हसन। को इजाज़त दीजिए, अल्लाह हाफिज़।
इस प्रोग्राम में जो नुक्ताए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौक़िफ़ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
प्रोग्राम खत आपके हर इतवार को पाकिस्तान में रात 9 बजे फेसबुक पर भी आप मौजू के बारे में अपने ख्यालात का इजहार कर सकते हैं। सुनिए अपने खतों के जवाब ईमेल और फेसबुक के पैगामात मुदस्सरा मंजर के साथ। वॉइस ऑफ अमेरिका के प्रोग्रामों के बारे में अपनी राय दीजिए और शामिल हो जाइए हमारे लाइव शो में। मुफ्त कॉल करने के लिए हमारा नंबर है 0800-777-89।
अगर मालूमात का खजाना और एनसाइक्लोपीडिया का नाम है तो वो वॉइस ऑफ अमेरिका के प्रोग्राम है। अगर किसी को माँ की गोद का प्यार नहीं मिला, अगर वो चाहता है जिंदगी में मिले, तो वो रेडियो है।
जो चीज किसी को अच्छा लगता है तो हमेशा तक सुनता रहता है।
माशाल्लाह आपके सब प्रोग्राम काबिले तारीफ हैं, बहुत अच्छी मालूमात होती है, पूरी दुनिया की खबरें देते हैं, हम लोग बहुत पसंद करते हैं।
फेसबुक पर रابطے के लिए लॉगिन कीजिए facebook.com/listenersletter और ईमेल के लिए पता है urdu letters@voanews.com।
प्रोग्राम आपकी सेहत के साथ मुदस्सिरा मंजर। एलर्जी बज़ाहिर एक मामूली सी बीमारी लगती है मगर इसकी तकलीफ बहुत ज्यादा और इसका अरसा बहुत ज्यादा होता है। एलर्जी है क्या, यही सवाल हमने डॉक्टर शाहिद रंधावा से किया जो फ्लोरिडा में एलर्जी और इम्यूनोलॉजी के माहिर हैं। कहा जाता है कि एलर्जी किसी को किसी भी वक्त हो सकती है, उनका कहना था।
बिल्कुल सही कह रही हैं आप, एलर्जी जो है ऐसी जो क्रॉनिक कंडीशंस हैं उनमें सबसे कॉमन एक कंडीशन जो है वो एलर्जी है, जो कॉमनली बड़ी बेनाइन फॉर्म है जिस तरह नेजल एलर्जी की सूरत में या लाइफ थ्रेटनिंग जिस तरह एनाफिलैक्सिस है जिससे जान का खतरा भी हो सकता है उस सूरत में हो सकती है। तो ये बेसिकली एलर्जी एक इम्यून सिस्टम का थोड़ा सा एग्जैजरेटेड रिस्पांस है। हमारा इम्यून सिस्टम जो है वो वाइट ब्लड सेल्स लिम्फोसाइट्स उसे मुश्तमिल है, वो नॉर्मली बॉडी को डिफेंस है अगेंस्ट जिस तरह मुख्तलिफ जरासीम है उनके खिलाफ, बैक्टीरिया वायरसेस। इन केस ऑफ एलर्जीज जो बॉडी है वो गलती से जो नॉर्मल बेनाइन से बेजरर से एलर्जेंस हैं उनको भी खतरनाक जरासीम समझ के उनके खिलाफ एंटीबॉडीज प्रोड्यूस करनी शुरू कर देती है। इसमें हिस्टामिन जो है वो रिलीज होती है, बॉडी जो है वो नॉर्मली हिस्टामिन प्रोड्यूस करती है और स्मॉल ग्रैन्यूल्स की फॉर्म में एक टाइप ऑफ सेल्स होते हैं मैस्ट सेल्स उसमें स्टोर कर देती है। ये सेल्स आंखों में, नाक में, लंग्स में, स्किन के ऊपर और हमारे बेड और अंतरियों में जिसको गैस्ट्रोइंटेस्टिनल सिस्टम है उसमें डिस्ट्रीब्यूट होते हैं। तो जब भी हमारा इन एलर्जेंस हैं जिसमें पॉलन्स, फूड एलर्जेंस, इंसेक्ट बाइट्स, एनिमल डेंडर, मोल्ड्स जिसको फंगस भी कहते हैं, समटाइम मेडिकेशंस, समटाइम लेटेक्स और डस्ट माइट्स भी हैं, उनसे जब बॉडी का एक्सपोजर होता है तो बॉडी हिस्टामिन रिलीज करती है इन सेल से। तो बेसिकली ये एलर्जिक रिएक्शन बॉडी में प्रोड्यूस होता है।
एलर्जी की अलामतें क्या होती हैं, इस बारे में डॉक्टर रंधावा कहते हैं।
सबसे पहले तो इसमें जो डिपेंड करता है किस किस्म की एलर्जी है, नाक में होगी या आंखों में होगी। जो एक मोस्ट कॉमन जो सिम्टम है एलर्जीज का दैट इज इची, लाइक इची आईज, खारिश, आंखों में खारिश, नाक में खारिश, उसके बाद आंखें से पानी निकलना, नाक से पानी निकलना। इन केस ऑफ जब वो लंग्स को अफेक्ट करती हैं तो जो लोग जिनको एस्मा होता है उनमें वीजिंग, कॉफ, चेस्ट टाइटनेस, शॉर्टनेस ऑफ ब्रेथ, ये सिम्टम्स हो जाते हैं। जब स्किन को इन्वॉल्व करती हैं एलर्जीज तो स्किन में लाल रंग के जो खारिश यानी कि इसको हम हाइव्स कहते हैं, छोटे छोटे से बम्प्स शुरू आ जाते हैं जो किसी भी हिस्से पे आ सकते हैं। चूंकि ہسٹامین ریلیز ہو رہی ہے تو یہ تھوڑا سا سویلنگ بھی کاز کرتی ہے, لپ سویلنگ, ٹنگ سویلنگ یہ ہو سکتی ہیں. لیکن موسٹ کامن سمپٹم اسکن میں اچھی اسکن ہے اور تھوڑی سی ہائیو, تھوڑی دیر کے لیے رہتے ہیں پھر واپس آ جاتے ہیں جو یہ بمپس ہیں. کچھ لوگوں میں کچھ گھنٹے رہتے ہیں پھر دوبارہ نکل آتے ہیں, کچھ لوگوں میں کچھ دن رہتے ہیں اور کچھ لوگوں میں کئی یعنی کہ ویکس تک یہ نکلے رہتے ہیں.
مدثر منظر, وائس آف امریکہ, واشنگٹن.
ہر دم رواں ہے زندگی, وائس آف امریکہ واشنگٹن سے ہر جمعرات کو نشر ہونے والا پروگرام. اس پروگرام میں ہم آپ کی ملاقات کراتے ہیں زندگی کے مختلف شعبوں میں آگے بڑھتے ہوئے کامیاب پاکستانی امریکیوں اور مختلف پروگراموں کے تحت امریکہ کا دورہ کرنے والے ممتاز پاکستانیوں سے. یہ پروگرام نشر ہوتا ہے پاکستان میں ہمارے سننے والوں کے لیے ہر جمعرات کو رات 9 سے 9:30 بجے تک ریڈیو پر میڈیم ویو 972 پر اور انٹرنیٹ پر ہماری ویب سائٹ اردو